आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
देखे मैले यो खसेको सैतान, भयमा प्रभुको भयमा येशूलाई। देखे मैले यो खसेको सैतान, भयमा प्रभुको आमेन। जब म दायाँतिर हेर्छु सैतान हारेको देख्छु, जब म बायाँतिर हेर्छु सैतान हारेको देख्छु, जब म अघि हेर्छु सैतान हारेको देख्छु, जब म पछि हेर्छु सैतान हारेको देख्छु। हालेलुया 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 Hallelujah, Hallelujah, Hallelujah. Dekhe maile hamro bijay Yesulai, mahima prabhuko mahima Yesulai. देखे मैले हाम्रो विजय येशूलाई, महिमा प्रभुको आमेन। जब म दायाँतिर हेर्छु विजय येशूलाई देख्छु, जब म बायाँतिर हेर्छु विजय येशूलाई देख्छु, जब म अघि हेर्छु विजय येशूलाई देख्छु, जब म पछि हेर्छु विजय येशूलाई देख्छु। हालेलुया 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 Hallelujah 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 Hallelujah
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी लेवी 16 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह, अनि तपाई सबैलाई यस अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। हजुर, लेवी 16 अध्यायको मुख्य विषयको रूपमा देख्छौ प्रायश्चितको महान दिन। यस अध्यायसँग हाम्रो निम्ति महान आत्मिक पाठ छ। लेवीको पुस्तकमा अहिलेसम्म व्यवहार गरिएको विषयहरू चाहिँ भेटीहरू, पुजारीहरू र पापहरूको बारेमा हो। यिनीहरू कुनैले पनि पापसँग पूर्ण रूपमा र आखिरी रूपमा व्यवहार गरेका छैनन्। अहिले हामी त्यस विषयमा आएका छौ जुनले पूर्ण रूपमा पापको विवरणसँग र विषयसँग व्यवहार गर्दछ। यसले कमसे कम विशेष गरी र पर्याप्त रूपले उद्धारमा ख्रिष्टको कामको औल्याउँदछ। त सबभन्दा पहिले हामी देख्छौ पुजारीको तयारी। लेवी 16 अध्याय 1 2 पदमा हारूनका दुई छोराहरू परमप्रभुको नजिक गएर मरेपछि परमप्रभुले मोसासित बात गर्नुभयो। परमप्रभुले मोसालाई भन्नुभयो, तेरो दाजु हारूनलाई सन्दुकमाथि भएको कृपा आसनको सामुने पर्दाभित्र महा पवित्र स्थानमा मन परि नआओस् भन, नत्र त त्यो मर्ला, किनभने म कृपा आसनमाथि बादलमा देखा पर्छु। हारूनको छोरा नादाब र अभिहूको मृत्युको घटनापछि प्रायश्चितको महान दिनको लागि निर्देशनहरू, कानूनहरू र धर्मविधिहरू अत्यावश्यक बनाइएका थिए। यी दुई दाजुभाइ नादाब र अभिहू पवित्र स्थानमा प्रवेश गरे र परमेश्वरको सिधै इन्साफद्वारा मृत्युमा प्रहार गरिए। महाप्रायश्चितको दिनले यी दुई व्यक्तिहरूको आकस्मिक मृत्युको लागि स्पष्टीकरण दियो। यस सेवामा परमेश्वरको पूर्ण पवित्रता र मानिसको पूर्ण पापी पूर्णपनको स्पष्ट गरिएको छ। मानिस र परमेश्वर बीच विशाल खाड़ी छ। परमेश्वरलाई यसको लागि धन्यवाद होस्, यसको पुल जोड़िएको छ संगम गर्ने। आज परमेश्वर उहाँका आउन मानिसहरूलाई उत्साह दिनुहुन्छ। तर मेरो मित्र, तपाईँ परमेश्वरको तरिकामा विधिमा आउनै पर्छ। जब तपाईँ परमेश्वरको तरिकामा आउनुहुन्छ, तपाईँ साहससित आउनुहुन्छ। एफिसी 2:18 पदले भन्छ, किनभने उहाँद्वारा हामी दुवैले एउटै आत्मामा पिता कहाँ प्रवेश पाएका छौं। निमन्त्रणा चाहिँ यो हो, आओ। यसको मतलब हामी परमेश्वरको तरिकामा आउनुपर्छ। यदि हामी यसरी आउँछौ भने तब हामी महान भरोसा र निश्चयतासँग आउन सक्छौ। तपाईँ यो कुराको ध्यान दिनुहुनेछ कि यी सबै कुरा यस कारणले गरिए किनभने हारूनको दुई छोराहरू परमेश्वरको पवित्रको पनि महापवित्र स्थानमा घुसे थिए। अहिले परमेश्वर भन्नुहुन्छ, तिमी कति पनि हरेक समय मेरो स्थानमा आउन सक्दैनौ, जहिले चाहन्छौ तैले त्यहाँ आउन सक्दैनौ। तर आज हाम्रो लागि बिल्कुलै बेग्लै छ परिस्थिति। हामी कुनै पनि समयमा र कुनै पनि स्थानमा आएर उहाँको पवित्र स्थानमा परमेश्वरको उपस्थितिमा प्रवेश गर्न सक्छौ। यो चाहिँ हामी ख्रिष्टद्वारा आउँछौ। अनि 3-4 पदमा हारून पवित्र स्थानमा यसरी बस्नुपर्छ, त्यो पाप बलिको निम्ति एउटा साँडे र होम बलिको निम्ति एउटा भेडा लिएर आओस्। सुती कपड़ाको पवित्र लबेदा, सुती कपड़ाको भित्री वस्त्र, सुती कपड़ाको पटुक्का र सुती कपड़ाको फेटा पहिरेर आओस्। ती पवित्र लुगा हुन्, यसकारण त्यसले पानीमा नुहाएर मात्र ती लगाओस्। यो दिनको अद्वितीय र महत्वपूर्ण विशेषता यो थियो कि प्रधान पुजारीले मात्र धर्मविधि वा धार्मिक कृत्यको काम गर्दथे, तिनीसँग कुनै पनि सहायक थिएन। 17 भनिएको छ, जब हारून प्रायश्चित गर्नलाई महापवित्र स्थानमा पस्छ, त्यसले आफ्नो निम्ति, आफ्नो घरानाको निम्ति र इसरायलको जम्मै समुदायको निम्ति प्रायश्चित गरेर नफरकुञ्जेल भेट हुने पालमा कुनै मानिस पनि नरहोस्। यो सबै तिनको काम थियो, सानो कामदेखि प्रधान पुजारी काम। सबै पुजारीहरू भेट हुने पालमा अर्थात पवित्र स्थानको सेवाबाट सेवानिर्वृत भए। तिनी एकलाई मात्र प्रवेश गरे किनकि प्रायश्चितको काम खाली तिनको मात्र थियो। यो कुरा देख्न महत्वपूर्ण छ किनभने यसले ख्रिष्टको तस्विर दिँदथ्यो। ख्रिष्ट यो संसारको पापसँग एक्लै हुनु हुन्थ्यो। भजन संग्रह 22:1 पदमा भनिएको छ, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो, मलाई सहायता गर्न र मेरो कंकला शब्दबाट तपाईँ किन टाढा रहनुहुन्छ। ख्रिष्टलाई दुवै परमेश्वर र मानिसबाट त्यागिनुभयो जब उहाँ हाम्रो निम्ति पाप बनाइनुभयो। तापनि उहाँ र उहाँका पिता उद्धारको योजनाको सम्बन्धमा चाहिँ संगतिमा आपसमा थिए। युहना 16:32 पदले भन्छ, हेर बेला आउँछ र आएकै छ कि तिमीहरू हरेक आफ्ना आफ्नै ठाउँमा तितरभितर हुनेछौ र एक्लै मलाई छोड्नेछौ, तापनि म एक्लो छैन किनभने पिता मसँग हुनुहुन्छ। यो महान रहस्य हो। दोस्रो कोरन्थी 5:19 पदले भन्छ, परमेश्वर ख्रिष्टमा हुनुभयो र संसारलाई आफूसित मिलापमा ल्याउनुभयो। दोस्रो कुरा, प्रधान पुजारीले आफ्ना महिमा र सुन्दरताको पोषकहरू फुकाल्न पर्दथ्यो। तिनले उही सुती कपड़ाहरू लगाए जुन अन्य पुजारीहरूले लगाउँथे। तिनले आफैलाई धोए र सुतीको कपड़ा मात्र लगाए। तिनी पोषक लगाएर सजिएका हुनुहुँदैन, तर शुद्ध चाहिँ हुनै पर्छ। यो हाम्रो प्रधान पुजारी ख्रिष्टको सुन्दर पूर्व तस्विर हो, जसले आफ्नो स्वर्गीय महिमालाई फुकालेर क्रूसमा मर्न आफैमाथि मनुष्य चोला धारण गर्नुभयो। फिलिपी दुईको छदेखि आठ पदले भन्छ, उहाँले परमेश्वरको स्वरूप भएर परमेश्वरसितै बराबरको हुनलाई जोगाई राख्ने धन जस्तो सम्झनु भएन, तर आफूलाई रित्याइकन कमाराको रूप लिएर मानिसको समानतामा हुनुभयो। रूपमा मानिस जस्तो भएर मृत्यु समय आज्ञाकारी हुनुभयो, क्रूसको मृत्यु समय आफैलाई होच्याउनुभयो। पद पाँच छमा भनिएको छ, त्यसले इसरायलीहरूको समुदायबाट पाप बलिको निम्ति दुईवटा बोका र होम बलिको निम्ति एउटा भेडा ल्याओस्। त्यसपछि हारूनले आफ्नो पाप बलिको निम्ति साँडे चढ़ाओस् र आफ्नो घरानाको निम्ति प्रायश्चित गरोस्। यसले यो सबैभन्दा महत्वपूर्ण दिनको लागि हारूनको अन्तिम व्यक्तिगत तयारीको दिन छ। हारूनले आफ्नै निम्ति र आफ्नो परिवारको निम्ति र हुन सक्छ तिनले सम्पूर्ण लेबी कुलहरूलाई पनि आफूले चढ़ाएको पाप बलिमा सामेल गरे। यो महाप्रायश्चितको दिनको यो स्थितिको ख्रिष्टको काम र उहाँको जीवनमा कुनै पनि प्रतिरूप छैन। ख्रिष्टसँग पाप थिएन, उहाँ पाप रहित हुनुहुन्थ्यो। उहाँ आफ्नो निम्ति मर्नुभएको थिएन, उहाँलाई बरू हाम्रो निम्ति पाप बनाइएको थियो। उहाँले कहिले पनि आफ्नो निम्ति बलि बनाउनु भएन वा बलि चढ़ाउनु भएन। जब उहाँ बच्चा हुनुहुँदा मन्दिरमा दुईवटा ढुकुरको भेटी लिएर गएको कारण चाहिँ उहाँको आमा मरियमको शुद्धिकरणको लागि थियो। यो चाहिँ तिनलाई यो कुराको स्मरण दिलाउनलाई थियो कि तिनी पापी थिइन्। येशूको निम्ति चढ़ाएको कुनै पनि बलिदानको रेकर्ड छैन, तर हारूनले आफ्नो निम्ति पहिले र त्यसपछि तिनले मानिसहरूको लागि बलि गर्न पर्दथ्यो। त्यसपछि हामी अगाडि देख्छौ स्थानको तयारी सातदेखि चौध पद, तब त्यसले ती दुवै बोकाहरू लिएर भेट हुने पालको ढोकामा परमप्रभुको सामु राखिदियोस्। त्यसपछि हारूनले दुवै बोकामा चिट्ठा हालोस्, एउटा परमप्रभुको निम्ति र अर्को चाहिँ छाडा छोडिने बोकाको निम्ति। चिट्ठामा परमप्रभुको भागमा परेको बोका चाहिँ हारूनले नजिक ल्याएर पाप बलिको निम्ति त्यो चढ़ाओस्, तर चिट्ठामा छाडा छोड्ने बोकाको भागमा परेको बोका चाहिँ जिउँदै परमप्रभुको सामुने ल्याओस् र त्यसपछि त्यो प्रायश्चित गर्नलाई छाडा हुन उजाड स्थानमा पठाइयोस्। त्यसपछि त्यो प्रायश्चित गर्नलाई छाडा हुन उजाड स्थानमा पठाइयोस्। हारूनले आफ्नो पाप बलिको साडे ल्याओस् अनि आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गरोस्। त्यसले आफ्नो पाप बलिको निम्ति साँडे मारोस्। त्यसले परमप्रभुको सामुन्नेको वेदीबाट आगोका फिलिङ्गहरूले भरिएको धोपौरो र मसिनो गरी कुटेको सुगन्धित धूप मुठीभरि लिएर पर्दाभित्र ल्याओस्। त्यसले परमप्रभुको सामुन्नेको आफ्नो धूप हालोस् र धूपको धुवाले गभाएको सन्दुकमाथि भएको कृपा आसनलाई छोपोस्, नत्र त त्यो मर्नेछ। त्यसपछि त्यसले साँडेको रगतबाट केही लिएर आफ्नो औंलाले कृपा आसनमाथि छर्कोस् अनि कृपा आसनको सामुन्ने आफ्नो औंलाले त्यो रगत सातपल्ट छर्कोस्। अमित्र, यो कुराको ध्यान दिन उक्तम छ कि दुई बोकाहरू एउटा पाप बलिको निम्ति नियुक्त गरे। हरेकले पापको प्रायश्चितको अलग वा भिन्नै रूपको पेश गर्दथ्यो। एउटा चाहिँ पाप बलिको रूपमा चढ़ाइन्दथ्यो, अर्को चाहिँ वनमा पठाइन्दथ्यो, छोडिन्दथ्यो। अनि वनमा लगिने बोकालाई वा छोडिने बोकालाई हिब्रू भाषामा अजाजेल भनिन्थ्यो। इन्डरसिस्मले यसको अर्थ दिन्छ, पूर्ण रूपले टाढा पठाउनु, स्वतन्त्र गरी टाढा पठाउनु। यो निश्चय नै पाप बलिको एक भाग हो। एउटा चिट्ठा चाहिँ पठाउनलाई बोकामा पर्छ र अर्को चाहिँ बलि गर्नलाई। बोकाहरूलाई केही गर्न भन्दा पहिले हारून आफ्नै निम्ति र उसको घरानाको निम्ति साँडेको रगतसँग पवित्र को पनि महापवित्र स्थानमा प्रवेश गर्नु पर्दथ्यो। त्यसकारण यो भन्न त्यति मुनासिब कुरा छैन कि प्रधान पुजारी खालि एकैपल्ट मात्र गए। हजुर, यो सत्य हो कि तिनी सालमा एकै दिन मात्र महापवित्र स्थानमा प्रवेश गर्थे, तर तिनी त्यस दिनमा दुईपल्ट प्रवेश गरे। काँसाको वेदी बाहिरी चोकमा हुन्थ्यो, उसको पाप बलिको साँडे पनि अरूका पाप बलिहरूमा जस्तै मारिन्थे। पवित्रको पनि महापवित्र स्थानतिर जाँदा बाटोमा तिनले पानीको बाटा राखिएको ठाउँमा गएर मलाई विश्वास छ कि तिनले आफ्नो खुट्टाहरू हातहरू धुन्थे। त्यसपछि पवित्र स्थानमा वेदीबाट आगोको फिलिङ्गाहरूले भरिएको धुपाउरो र मसिनो गरी कुटेको सुगन्धित धूप मुठीभरि लिनु पर्दथ्यो। जब तिनी पर्दा छिचोलेर महापवित्र स्थानमा जान्थे, तब भनिएको छ, परमप्रभुको सामने आगोमा त्यसले अर्थात हारूनले त्यो धूप हालोस् र धूपको धुवाले पवित्रको पनि महापवित्र स्थान भरियोस्। सन्दुक र कृपा आसन पवित्रको पनि महापवित्र स्थानमा राखेको हुन्थ्यो। उसले साथसाथै साँडेको रगत लिएर आउँथे, जुन तिनले साथमा बेसिनमा रगत लिएर आएको हुन्थे। त्यसमा औंला चोपेर कृपा आसनमाथि सात पल्ट छर्कन्थे। रगतले त्यो बाकासको माथिल्लो भागलाई कृपा आसन बनायो। सात पल्टले पूर्ण र पर्याप्त प्रायश्चितको बताउँदछ। हजुर, हारून आफ्नो निम्ति र आफ्नो परिवारको निम्ति, आफ्नो खानदानको निम्ति पवित्र स्थानमा गइसकेपछि तिनी अन्य मानिसहरूको निम्ति पवित्रको पनि महापवित्र स्थानमा जानु पर्दथ्यो। पद 15-19 उन्नाइसमा भनिएको छ, तब त्यसले मानिसको निम्ति पाप बलिको बोका मारोस् र त्यसको रगत पर्दाभित्र ल्याएर साँडेको रगत जस्तै कृपा आसनमाथि र कृपा आसनको सामुन्ने छर्कोस्। यसरी इसरायलीहरूका अशुद्धि, अपराध र तिनीहरूका जम्मै पापको कारणले महापवित्र स्थानका निम्ति त्यसले प्रायश्चित गरोस्। तिनीहरूका अशुद्धिको बीचमा भएको भेट हुने पालको निम्ति पनि त्यसले त्यसै गरोस्। जब हारून प्रायश्चित गर्नलाई महापवित्र स्थानमा पस्छ, त्यसले आफ्नो निम्ति, आफ्नो घरानाको निम्ति र इसरायलको जम्मै समुदायको निम्ति प्रायश्चित गरेर नफर्कुञ्जेल भेट हुने पालमा कुनै मानिस पनि नरहोस्। तब त्यसले बाहिर वेदीमा गएर परमप्रभुको सामुने त्यसको निम्ति प्रायश्चित गरोस्, अनि साँडे र बोकाको रगतबाट केही लिएर वेदीका चारैतिरका सिंहहरूमा लगाओस्। रगतबाट आफ्नो औंलाले सात पल्ट त्यसमाथि छर्केर इसरायलीहरूको अशुद्धिबाट वेदीलाई शुद्ध र पवित्र गरोस्। अहिले हारून महापवित्र स्थानमा प्रवेश गरिरहेका छन् आफ्नो निम्ति र आफ्नो परिवारहरूको निम्ति होइन, तर इसरायलका सन्तानहरूको प्रायश्चितको निम्ति। यो तिनीहरूको अशुद्धताको कारण र तिनीहरूको पाप अपराधहरूको कारण गरिएको छ। हारूनको निम्ति साँडेको बलि चढ़ाउने धर्मविधि जस्तै यहाँ बोका मारेर उही किसिमको धर्मविधि वा धार्मिक कृत्यहरू गरिएको छ। तिनी पहिलेको जस्तै महापवित्र स्थानमा जान्छन्, तर अहिले इसरायलको दूषणको कारण प्रायश्चितले पवित्र स्थान स्वयंको ढाक्दछ। अरू त के, काँसको वेदी स्वयंमा रगत लगाइएको हुनुपर्छ, किनभने यही नै इसरायलका पापहरूको अंगीकार गरिन्थ्यो र प्रायश्चित गरिन्थ्यो। यो तिनीहरूको पापहरूको कारण प्रदूषित भएको छ। यी सबै हाम्रो निम्ति क्रूसमा मर्नुहुने प्रभुको हामीलाई याद दिलाउने कुरा हो। यो क्रूस नै महत्वपूर्ण होइन, तर महत्वपूर्ण चाहिँ क्रूसमा मर्नुहुने हाम्रा प्रभु हुनुहुन्छ। पहिलो पत्रुस 1:18-19 पदमा भनिएको छ, यो जानेर कि नासुने पदार्थहरू अर्थात चाँदी अथवा सुनले तिमीहरूका पिता पुर्खादेखि चलिआएको व्यर्थको रीतिबाट तिमीहरूले छुटकारा पाई किनेका होइनौ, तर थुमाको जस्तो निष्कलंक, निर्दोष र अनमोल रगतले अर्थात ख्रिष्टको रगतले किनिएका हौ। यी सबैले साँडे र बोकाहरूको रगतको धार्मिक कृत्यको अपर्याप्तताको प्रकट गरिदियो, वा ती कुराहरू पर्याप्त थिएनन्, काफी थिएनन्। हिब्रू 9:23 पदमा भनिएको छ, यदि स्वर्गीय कुराहरूका नमूनालाई शुद्ध पार्न यी विधिहरू चाहिए भने स्वर्गकै कुराहरूलाई शुद्ध पार्नु त अझ उत्तम बलिको आवश्यकता पर्यो। हजुर, ख्रिष्टले आफ्नो रगत क्रूसमा बहाउनुभयो, त्यसपछि उहाँले आफ्नो रगतलाई तपाईँ र मेरो पापहरूको लागि पेश गर्नुभयो। हामी ख्रिष्टको बहुमूल्य अनमोल रगतले उद्धार पाइएका जनहरू हौं। यसपछि हामी देख्छौ मानिसहरूको तयारी। सबभन्दा पहिले देख्यौं पुजारीहरूको तयारी, त्यसपछि स्थानको तयारी, अहिले देख्छौ मानिसहरूको तयारी। 20-22 पद, जब हारूनले महापवित्र स्थान भेट हुने पाल र वेदीको निम्ति प्रायश्चित गरिसकेको छ, तब त्यसले जिउँदो बोका चाहिँ ल्याओस्, अनि हारूनले आफ्ना दुवै हात जिउँदो बोकाको टाउकोमा राखोस् र इसरायलीहरूका सारा अधर्म, अपराध र पाप स्वीकार गरेर बोकाको टाउकोमाथि राखिदियोस्। त्यसले ती पापहरू बोकाको टाउकोमा राखेर त्यसलाई अघिबाट खटै राखेको मानिसको साथ उजाड स्थानमा पठाइदियोस्। यसरी त्यस बोकाले तिनीहरूका सारा अधर्म एकलास ठाउँमा बोकेर लैजाओस् र त्यस मानिसले त्यस बोकालाई उजाड स्थानमा छोडिदियोस्। यस दिनमा प्रधान पुजारी एक्लैले काम गर्दथ्यो। हारूनले बोकाको रगत कृपा आसनमा छर्केका थिए र अहिले तिनले आफ्नो रगतै रगत भएको हात जिउँदो बोकाको टाउकोमा शिरमा राख्दछ र इसरायलको पापहरूको पश्चाताप गर्दछ। यो निश्चय नै पापहरूको निज घिनलाग्दो सूची हुन्। हात राख्ने कामले यो तथ्यको सूचित गर्दछ कि यो बोका अहिले इसरायलको पापहरूको रूपमा पहिचान गरिएको छ। ख्रिष्टको बारेमा यो भनिएको छ, यसैया 53 अध्यायको 6 पदमा, परमप्रभुले उहाँ माथि हाम्रा सबै अधर्महरू हालिदिनुभयो। दोस्रो कुरन्ती 5:21 पदले भन्छ, किनकि उहाँलाई हाम्रो निम्ति पाप बनाइयो। त्यसपछि हारूनले त्यो बोकालाई त्यस मानिसको हातमा सुम्पिदिन्छन् जससँग यसमा कुनै व्यक्तिगत रूचि थिएन र इसरायलीहरूलाई त्यो काम पूरा गरियो भन्ने कुरा देख्न अन्तराल वा मध्यान्तरहरूमा इसरायलीहरूलाई राखिन्थ्यो। जिउँदो बोका अन्त्यमा उजाड स्थानमा वा वनमा लोप हुन्थ्यो र फेरि कहिले पनि देखिँदैनथ्यो वा पाइँदैनथ्यो। अहिले बोका गएको खबर स्टेशनदेखि स्टेशनबाट प्रसारित गरिन्थ्यो, अर्थात त्यो कुरा चाहिँ एक ठाउँदेखि अर्को ठाउँमा चाहिँ प्रसारण हुँदथ्यो। केही समयपछि मन्दिरमा यो कुरा थाहा लाग्दथ्यो। जसरी स्टेशनबाट स्टेशनमा खबर प्रसारण हुन्छ, त्यसरी नै ख्रिष्टले हाम्रो पापहरू उठाइलानु भएको सुसमाचार मती, मर्कुस, लुका र युहानादेखि पाउल प्रेरितसम्म प्रसारण गरिएको छ। त्यसपछि प्राचीन कलेसियाको पिता र त्यसपछि अन्त्यमा तपाईँ र मलाई ख्रिष्टले पूर्ण र सिद्ध गरी हाम्रा पापहरू उठाइलानुभयो। वनमा उजाड स्थानमा छोडेको बोकाले यस सम्बन्धमा थुप्रै शास्त्रहरूको नमूनाहरू दिन्छ। भजन संग्रह 103:12 पदमा भनिएको छ, पश्चिमबाट पूर्व जति टाढा छ उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा हटाइदिनु भएको छ। यसैया 38 अध्यायको 17 पदले भन्छ, हेर्नुहोस् मेरो भीषण कष्ट मेरो कल्याणको निम्ति नै थियो, तर तपाईँले मेरो आत्मालाई प्रेम गरेर विनाशको खाडलबाट छुटकारा दिनुभयो, किनभने तपाईँले मेरो सारा पाप आफ्नै पिठ्यौं पछि फाल्नुभयो। अनि यसैया 44:22 पदले भन्छ, मैले तेरो अपराधहरू बादल झैं र तेरा पापहरू कुहिरो झैं हटाइदिए, म तिर फर्की किनकि मैले तलाई छुटाएको छु। हजुर, प्रायश्चितको महादिन ख्रिस्टियनहरूको निम्ति के अर्थ छ? यो हाम्रो निम्ति पनि पवित्र दिन हो। जब प्रधान पुजारी त्यहाँ आफ्नो रगतै रगत भएको हात बोकामाथि राख्दछ, म मेरो प्रभुलाई क्रूसमा हुनुभएको तथ्यलाई सम्झन्छु। युहानले उहाँलाई यसरी औल्याए, युहाना 1:29 पदमा, हेर संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा। अनि पहिले युहाना 1:7 पदले भन्छ, जस्तो उहाँ ज्योतिमा हुनुहुन्छ हामी पनि ज्योतिमा हिँड्छौ भने त एउटासँग अर्काको हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशु ख्रिष्टको रगतले शुद्ध पार्दछ। कसैले भनेका थिए, विश्वासले हाम्रा पापहरू सारिदिन्छ, ख्रिष्टले तिनीहरूलाई हटाइदिनुहुन्छ, परमेश्वर तिनीहरूलाई बिर्सनुहुन्छ। अनि 23-24 पदमा भनिएको छ, त्यसपछि हारून भेट हुने पालमा गएर महापवित्र स्थानमा जाँदा त्यसले लाएका सुती लुगाहरू फुकालेर त्यही छोडोस्, त्यसले आफ्नो शरीर कही चोखुटाउमा पानीमा नुहाओस् र आफ्ना निज लुगाहरू लाएर आओस्, अनि आफ्नै लागि र मानिसहरूको लागि होम बलि चढाइकन प्रायश्चित गरोस्। अहिले प्रायश्चितको महादिनको धार्मिक कृत्य पूरा भएको छ। अहिले हारूनले गर्नलाई छोडेको कुरा चाहिँ आफूलाई सफा गर्न वा धुनलाई थियो। हजुर, यसले ख्रिष्टमा कुनै प्रतिरूप पाउँदैन। जब उहाँको काम सिद्धियो, उहाँ पिताको दाहिने हातमा बस्नुभयो। हारूनले अर्को वर्ष नयनजेल महापवित्र स्थानमा प्रवेश गर्न आँट गरेन, तर हाम्रा प्रभु चाहिँ पिताको उपस्थितिमा बस्नुहुन्छ, किनभने अहिले उहाँमाथि पापको दाग वा दोष छैन। यद्यपि उहाँले आफूमाथि सबै पापहरू बोक्नु भए तापनि, अनि 25 पदले भन्छ कि पाप बलिको बोसोलाई होम बलि जस्तै वेदीमा जलाइयो। यसले ख्रिष्टको व्यक्तिको पापको कुनै आशयबाट वा तात्पर्यबाट जोगाउँछ, अलग राख्दछ। यद्यपि उहाँलाई हाम्रो निम्ति पाप बनाउनु भए तापनि उहाँ पाप रहित हुनुहुन्थ्यो। अनि 26-28 पदमा भनिएको छ, छाडा हुने बोकालाई छोड्न जानेले आफ्ना लुगा धोएर आफ्नो शरीर नुहाओस् र त्यसपछि त्यो छाउनीमा आओस्। रगतद्वारा प्रायश्चित गर्नलाई महापवित्र स्थानमा ल्याइएका पाप बलिका साँडे र बोका दुवैलाई छाउनीदेखि बाहिर लगेर तिनीहरूका छाला, मासु र गोबर आगोमा जलाइदिनु। ती जलाउनेले आफ्नो लुगा धोएर आफ्नो शरीर नुहाओस् र त्यसपछि त्यो छाउनीमा आओस्। वनमा त्यो बोकालाई पुर्याउने व्यक्ति पनि जिउँदो बोकासँगको सम्पर्कद्वारा दूषण भएका थिए, र तिनले पनि आफ्नो पोषक धुनै पर्छ र आफू पनि नुहाउनै पर्छ। साँडे र बोकाहरूको सिनो छाउनी बाहिर वा क्याम्प बाहिर लगिन्थे र जलाइन्थे र त्यो गर्ने मानिसले पनि आफैलाई धुनु परेको थियो। म तपाईँलाई भन्छु, परमेश्वर यी व्यक्तिहरूलाई तिनीहरू पापीहरू थिए, गुमेका निन्दित पापीहरू थिए भन्ने तथ्यको प्रभाव बनाइरहेका छन्। उहाँ देखाइरहनु भएको छ कि उहाँ पवित्र हुनुहुन्छ र त्यो पापले परमेश्वरबाट अलग गराउँछ। मित्र, हामी पापद्वारा परमेश्वरबाट अलग थियौं, तर ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो। उहाँ नै एक हुनुहुन्छ जसले हाम्रा पापहरू उठाइलानुभयो जब आफ्नै रगतसँग महापवित्र स्थानमा प्रवेश गर्नुभयो। आज हामी परमेश्वरको ख्रिष्टको माध्यमद्वारा नजिक छौं। 29-34 पद, तिमीहरूका निम्ति यो अनन्तको विधि होस्, सातौं महिनाको दशौं दिनमा तिमीहरूले आफू आफूलाई इन्कार गर्नु, चाहे घरमा जन्मेको होस्, चाहे तिमीहरूका बीचमा बास गर्ने परदेशी होस्, कसैले पनि कुनै किसिमको काम नगर्नु, किनभने त्यसै दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्ति प्रायश्चित गरिन्छ, तब परमप्रभुको सामुने सबै पापबाट तिमीहरू शुद्ध हुनेछौ। यो तिमीहरूका निम्ति विश्रामको सबात हो, तिमीहरूले आफू आफूलाई इन्कार गर्नु, यो सदाको लागि एउटा आदेश हो। अभिषेक भएको र बाबु चाहिँको सट्टामा प्रधान पुजारी हुनलाई जो नियुक्त भएको छ त्यसैले प्रायश्चित गरोस् र त्यसले पवित्र सुती लुगाहरू लगाओस्, त्यसले महापवित्र स्थान भेट हुने पाल र वेदीको निम्ति प्रायश्चित गरोस्, अनि त्यसले पुजारीहरू र समुदायका सबै मानिसहरूका निम्ति पनि प्रायश्चित गरोस्। यो तिनीहरूका निम्ति अनन्तको विधि होस्, वर्षको एकपल्ट इसरायलीहरूका सारा पापको निम्ति प्रायश्चित गरियोस्, अनि परमप्रभुले मसालाई आज्ञा दिनुभए झैं त्यसरी नै गरियो। मित्र, प्रायश्चितको दिन मात्र उपवास र विलापको दिन हो जुन परमेश्वरले आफ्ना जनहरूलाई दिनुभएको थियो। यस दिनमा तपाईँ यो भन्न सक्नुहुन्न, ह्याप्पी प्रायश्चितको दिन, मेरी प्रायश्चितको दिन, किनभने यस तरिकामा यसको उत्सव मनाइँदैन। यो पापको कारण आत्माको शोक गर्ने दिन थियो, यो पापको विलाप थियो, यो पुरानो नियममा उपवासको आधार थियो। यो दिन त्यस दिनसम्म मनाउन वा पालन गर्न परेको थियो जबसम्म पापको लागि अनन्त र स्थायी बलिदान आएको थिएन जो ख्रिष्टको मृत्युमा पूरा भए थियो। मित्र, के हामीलाई यो वास्तविकता थाहा छ?
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-8470-35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।